बुधबार बिहानको 8 बज्यो। अब भद्रपुर खबर।
हर एक सीजन रेडियो विजन 91.6 मेगाहर्ट्ज।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजे हरेक बुधबार बिहान 8 बजे प्रसारण हुने भद्रपुर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। दक्षिणी झापासँग सम्बन्धित विषयवस्तुहरूका साथ भद्रपुर नगरपालिका र कञ्चनकपल गाउँपालिका क्षेत्रलाई समेटेर हामीले भद्रपुर खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको अङ्कमा भद्रपुर खबरमा हामीसँग कुराकानी गर्नका लागि भद्रपुर र कञ्चनकपल क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने माननीय प्रदेश सांसद वसन्त बानियासँग टेलिफोन सम्पर्क गर्न गइरहेका छौँ र माननीय वसन्त बानियासँग आजको अङ्कमा कुराकानी गर्नेछौँ। उहाँसँग टेलिफोन सम्पर्क भइसकेको छ। अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको शीर्ष तहमा देखिएको विवाद, प्रदेश सरकारले गरेका विकास निर्माणका काम, स्थानीय तहहरूले गरिरहेका विकास निर्माणका काम, कोरोना भाइरसले पारेको प्रभाव लगायतका विषयमा आजको अङ्कमा माननीय वसन्त बानियासँग, प्रदेश सांसद वसन्त बानियासँग कुराकानी गर्नेछौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ। हामीले अहिले रेडियो भिजनका कार्यक्रमहरूलाई, प्रत्यक्ष कुराकानीहरूलाई पनि भौतिक दूरी कायम राख्दै, कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भौतिक दूरी कायम राखेर टेलिफोन मार्फत सञ्चालन गर्ने गरेका छौँ। माननीयज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनको भद्रपुर खबरमा।
धन्यवाद छ यहाँलाई पनि रेडियो भिजनमा आमन्त्रण गर्नुभएकोमा।
माननीयज्यू, अहिले चाहिँ दक्षिणी झापाका विषयवस्तुहरूलाई समेटेर हामीले भद्रपुर खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। यसै सन्दर्भमा यहाँसँग कुराकानी गर्न गइरहेका छौँ। यहाँ सांसद निर्वाचित भएपछि भन्दा अगाडिदेखि नै यहाँ चाहिँ दक्षिणी झापाको चाहिँ विकास सरोकार समिति भन्ने बनाएर दक्षिणी झापालाई चाहिँ विकासको मूलधारमा ल्याउनुपर्छ, पछाडि परौ भनेर सक्रिय हुनुहुन्थ्यो। यहाँ विद्यार्थी भएर काम गर्दै, विद्यार्थी राजनीति गर्दैदेखि विकास निर्माणका कामहरूमा जोडिरहनु भएको थियो। अहिले समनमा के काम गर्नुभयो दक्षिणी झापालाई समृद्ध बनाउनका लागि, विकासको मूलधारमा ल्याउनका लागि, जानकारी गराइदिनुहोस् न।
धन्यवाद छ। म रेडियो भिजनलाई धन्यवाद दिन चाहन्छु जसले भद्रपुर खबर मार्फत खास गरी यो पछाडि परेको ठाउँ दक्षिणका आवाजहरूलाई बुलन्द गर्ने गरिएको जुन कार्यक्रमको यो तय भएर अगाडि बढेको छ, म धन्यवाद दिन चाहन्छु। र खास गरिकन म आफू यहाँको जनप्रतिनिधि, यहाँको प्रदेश सभाको सदस्य भइराख्दा मेरो सम्पूर्ण हिसाबले मेरो कर्मथलो यो दक्षिण क्षेत्र नै रहेको छ। यस मानेमा पनि विगतबाट यस क्षेत्रलाई सन्तुलित र एकीकृत विकासको धारमा ल्याउनुपर्छ भन्ने मान्यता राख्दै आएको नै हो। र अहिले निर्वाचित भइसकेपछि र निर्वाचन हुनुभन्दा अगाडिको परिस्थितिमा तात्विक फरक आउनुपर्छ। जनताले देखिने गरी, जनताको पहुँच पुग्ने गरीको परिवर्तन हुनुपर्छ भन्ने हामीले मान्यता राख्यौँ र अहिले मोटामोटी परिणामको हिसाबबाट चाहिँ त्यो परिस्थितिमा हामी पुगिसकेका छौँ। यद्यपि हाम्रो यात्रा अझै निरन्तर रूपमा अगाडि बढिराखेकै छ, तर अहिले सरसर्ती हेर्दाखेरि हामीले यस क्षेत्रलाई विकास र समृद्धिको मार्गमा लैजानका लागि केही प्लानिङहरू, केही योजनाहरू बनायौँ। जस्तो हामीले विकास गर्नुपर्ने अथवा समृद्धिको दिशामा जान सकिने विषयलाई पहिलो कुरा त प्राथमिकीकरण गऱ्यौँ र त्यसलाई केही महत्त्वपूर्ण क्षेत्रहरूमा छुट्ट्यायौँ। जस्तो यहाँको पूर्वाधारको हिसाबले यहाँको पूर्वाधार विकास एकदमै कमजोर थियो, त्यस कारणले हामीले भौतिक पूर्वाधारलाई बडो महत्त्वका साथ जोडेर सडक सञ्जालहरू, महत्त्वपूर्ण पर्यटकीय सडकहरू, रणनीतिक सडकहरू, कृषि सडकहरूलाई व्यवस्थित गर्ने सडक सञ्जाललाई विस्तार गर्ने योजना बनायौँ। त्यस अन्तर्गत हामीले अहिले केही महत्त्वपूर्ण सडकहरू करिब 30 किलोमिटरभन्दा बढी सडकहरू चाहिँ हामीले प्रदेशको तर्फबाट प्रदेश सरकारको बजेटबाट अहिले कालो पत्र निर्माण गर्ने कार्यक्रम थालेका छौँ। त्यो सुरुवात भएर प्रक्रियामा अगाडि बढिसकेको छ। कतिपय योजना सडकहरू कालो पत्र बनिसक्न पनि लागेका छन्। त्यस्तै गरिकन हामीले महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू, धार्मिक ऐतिहासिक पुरातात्विक क्षेत्रहरूको संरक्षण गर्ने र त्यस माध्यमबाट चाहिँ दिगो विकासमा लैजाने पर्यटकीय क्षेत्रको माध्यमबाट भन्ने हिसाबबाट हामीले के योजना बनायौँ। त्यस अन्तर्गत हामीले ऐतिहासिक पुरातात्विक ठाउँहरू, धार्मिक ठाउँहरू जस्तो किचक बध, कचन कवल नेपालकै होचो भूभाग, कचन कवल, कमलधाप लगायतका अन्य वन क्षेत्रसँग जोडिएका यो जुन दक्षिणको वन चारकोसे झाडी जैविक विविधता भएको र दक्षिण एसियामै जैविक विविधता भएको वनको रूपमा छ, त्यस क्षेत्रसँग जोडिएका पर्यटकीय क्षेत्रहरू, सिमसार क्षेत्रहरू, ती क्षेत्रहरू विकसित गर्नका लागि प्राय सबै जस्तोलाई गुरु योजना निर्माण गरेर फन पार्क, चिल्ड्रेन पार्क लगायतका सबै योजनाहरूमा अहिले प्रदेश सरकारको तर्फबाट हामीले बजेट विनियोजन गरेका छौँ। ती सबै योजनाहरू पर्यटकीय गन्तव्यहरू सबै निर्माणको प्रक्रियाभित्र छन्। कतिपयले धेरै परिणाम सफलता हासिल गरे, केही चाहिँ हामी अगाडि बढिराखेका छौँ। यस विषयमा अहिले हामीले किचकबदलाई लगभग एउटा चरणमा पुर्याइसकेका छौँ। कचन कवल नेपालकै होचो भूभागलाई गए वर्ष र अहिले हामीले कन्टिन्यू प्रदेश सरकारको नीति कार्यक्रममा योजनामा राखेर केन्द्र सरकारको समेत अहिले बजेट हामीले समावेश गरेका छौँ। भर्खरै मात्रै 2-3 दिन अगाडि मात्रै पर्यटन मन्त्रीले आएर सङ्घीय सरकारका प्रधान मन्त्री माननीय योगेश भट्टराईले समेत आएर दक्षिणको होचो भूभागलाई चाहिँ स्थलगत अवलोकन गर्नुभएको छ, भ्रमण गर्नुभएको छ र समृद्धिको दिशामा सरकारले सहयोग गर्ने वचनबद्धता दिनुभएको छ। त्यस्तै गरिकन हामीले कृषिको क्षेत्र, स्वास्थ्यको क्षेत्र, हामीले चाहिँ शिक्षाको क्षेत्र, यी खास खास विकासका मेरुदण्ड भएका क्षेत्रहरूलाई चाहिँ प्राथमिकता निर्धारण गरेर गुरु योजना निर्माण गरेर अब वैज्ञानिक शिक्षा, आइसिटी ल्याबहरू निर्माण गर्ने कुरा, नर्सिङ सेवा विद्यालयहरूमा दिने कुरादेखि लिएर स्वास्थ्यलाई सहज ढङ्गले बनाउने हिसाबबाट आँखा अस्पताल, अन्य अस्पतालको स्तर उन्नति गर्ने यो काममा चाहिँ हाम्रो महत्त्वपूर्ण योगदान भएको छ। र हिजोभन्दा जति बेला हामीले निर्वाचनमा भन्दै थियौँ, जनतालाई हामीले विश्वास दिनाउँदै थियौँ, आज जनतालाई देखिने गरेको यी महत्त्वपूर्ण क्षेत्रहरू जो चाहिँ कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई हामीले प्राथमिकता निर्धारण गरेर चाहिँ अहिले जनतालाई देखिने गरी, छुने गरी, अनुभूति गर्ने गरी, उपभोग गर्ने गरेको एउटा तहमा पुर्याएका छौँ। हाम्रो यात्रा अझै जारी छ।
मानेन्द्रज्यू, यहाँले अत्यन्तै महत्त्वपूर्ण ढङ्गले विकासका कामहरूमा जोडिरहनु भएको छ, विकास प्रेमी नेताका रूपमा पनि हुनुहुन्छ। अहिले चाहिँ जनताको आवश्यकता अपेक्षा अनुसारको विकास निर्माणलाई अगाडि बढाउनका लागि साधन स्रोतको उपलब्धता चाहिँ कतिको छ? जस्तो प्रदेश सरकारले यहाँहरूले गर्नै चाहँदाखेरि पनि बजेटले नपुग्ने, बजेटले नभ्याउने र काम गर्न नसकिने गरीको अवस्था चाहिँ कतिको छ एउटा, अनि अर्को चाहिँ यहाँले बजेट चाहिँ प्रदेश सरकारबाट, सङ्घीय सरकारबाट विभिन्न ठाउँमा गएर लबिङ गरेर ल्याउनुहुन्छ, त्यो बजेट स्थानीय पालिकाहरूमा आउँछ, पालिकाहरूले चाहिँ हामीले गरेभन्दा धेर काम चाहिँ प्रदेश सांसदले गर्ने हुनुभयो, त्यस कारण चाहिँ यो फ्रिज गराइदिन पाए हुन्थ्यो भनेर बजेट कार्यान्वयनको तहमा चाहिँ असहयोग गरिरहेका छन् भन्ने पनि हामीले सुनेका छौँ, साँच्चै यथार्थ हो?
पहिलो कुरा दुर्भाग्य भन्नुपर्छ, हामी एउटा संहिताको अभ्यास संहिताको कारण गर्ने तहमा छौँ। यस मानेमा मेरो चाहिँ तिनै तहका सरकारका बिचमा, तिनै तहका जनताका अभिभावकहरूका बिचमा यी तहहरूमा उचित समन्वय हुनु आजको आवश्यकता हो। त्यस मार्फतबाट विकास समृद्धि मात्रै होइन, जनतालाई सहज ढङ्गबाट जनतालाई सेवा सुविधा प्रदान गर्ने कुरामा, अधिकार प्रदान गर्ने कुरामा यसले महत्त्वपूर्ण योगदान पुर्याउँछ भन्ने हामीलाई लागेको हो। तर एउटा चिज के छ भने, विकास निर्माणको काम गर्दा गर्दै कतिपय सन्दर्भमा प्रदेश सरकारले मात्रै सबै कुरा पुरा गर्न सक्दैन भन्ने कुरा सत्यता हो, र साधन स्रोतको हिसाबबाट केही अभावहरू रहेका छन्। अभावका बावजुद पनि हामीले क्षेत्र विशेषहरूलाई अथवा महत्त्वपूर्ण स्थलहरूलाई, संरक्षण गरिनुपर्ने ठाउँहरूलाई प्राथमिकतामा राखेर काम त गरिराखेका छौँ। यस मानेमा केही अभावहरू छन्। अब त्यसलाई पुरा गर्दै लाने कुरामा एउटा महत्त्वपूर्ण योजना गुरु योजना प्रदेश सरकारले पनि निर्माण गरेकै छ। अब जहाँसम्म तपाईँले भनेको सन्दर्भमा आइपुग्दा चाहिँ त्यो अनुभूति हामीले गर्न पाएका छौँ। र मेरो आग्रह के छ भने, बुझाइ यहाँनिर के भयो त भन्दा, हाम्रो तीन तहको सरकार, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहका बिचमा जुन खालको समन्वय, जुन खालको चाहिँ एउटा आत्मीयता, जुन खालको चाहिँ संविधानको मूल मूल्य मान्यता र मर्म अनुसार जानु पर्थ्यो, त्यो जान नसकेको अवस्था निश्चित रूपमा छ। त्यो यथार्थ हो। किन हो त भन्दाखेरि एक अर्काले यसलाई चाहिँ प्रतिस्पर्धीको रूपमा जस्तो चाहिँ बुझाइ भइराखेको छ। यद्यपि हाम्रो कानुन हाम्रो संविधानले यसलाई आफ्ना चाहिँ कार्यक्षेत्रहरू आफ्ना चाहिँ नि महत्त्वपूर्ण आफ्ना चाहिँ कार्यक्षेत्र निर्धारण गरेकै छ, तर पनि चाहिँ बा व्यक्तिगत हिसाबले पो त्यो कुरालाई चाहिँ नि त्यसको असर पर्छ कि भन्ने हिसाबबाट या प्रदेश सरकारले गरे कामले पो जनताका बिचमा लोकप्रियता हुन्छ कि या सङ्घीय सरकारले गरे कुराले पो हुन्छ कि भन्ने त अलिकति स्थानीय तहमा देखिन्छ। त्यो बिल्कुल म आग्रह गर्न चाहन्छु यही सञ्चार माध्यमबाट उहाँहरूले हटाउनुपर्छ स्थानीय तहका साथीहरूले, किनभने प्रदेश सरकारले गर्ने कार्यक्रम भनेको सङ्घीय सरकारले गर्ने योजना भने निर्माण गर्ने भनेको पनि स्थानीय तहकै त्यही क्षेत्रकै विकास त्यहाँका जनतालाई समृद्धि बनाउने कुरामा काम गर्ने हो। अलगै भूगोल अलगै पृथ्वी अलगै चाहिँ रेखा कोरेर सीमा कोरेर सीमाङ्कन कोरेर गरिने कुरा होइन। त्यस कारणले पनि त्यो नबुझ्नका लागि म आग्रह गर्न चाहन्छु, प्रतिस्पर्धीको रूपमा नहेर्नका लागि म आग्रह गर्न चाहन्छु। त्यसले संहिता बलियो हुँदैन, त्यसले विकास समृद्धिको यात्रामा एक्लै हिँडेर काहीँ पनि पुगिँदैन। म यो सुझाव दिन चाहन्छु। यो मानेमा चाहिँ केही अभ्यासमा हामीले देख्यौँ ती बजेटहरूलाई कारण गर्ने कुरामा सहजतापूर्वक त्यहाँ चाहिँ आफ्नो चाहिँ सीमाभित्र रहेर संविधानले दिएको सीमाभित्र रहेर सहयोग गर्ने कुराको अभावै भएको छ, किनभने स्थानीय तहले नै ती सम्पूर्ण योजनाहरूलाई त्यसको चाहिँ प्राविधिक इस्टिमेट गर्ने, त्यसलाई योजना कारण गर्न लैजाने, त्यसको चाहिँ नि प्राविधिक खालका सम्पूर्ण सहयोगहरू गर्ने, त्यसलाई चाहिँ उचित ढङ्गको अनुगमन गरेर निकासा गर्नेसम्मका योजनाहरूका चाहिँ बजेटहरूलाई अन्तिम निकासा दिनेसम्मका कुराहरू पनि समय भएको हुनाले ती चाहिँ अप्ठ्यारो पार्ने, त्यहाँ चाहिँ दलाली गर्ने, त्यहाँ दिने, त्यहाँ योजना डिजाइनलाई ढिलो गरिदिने र पैसा खर्च गराउने काम चाहिँ मिनी क्षेत्रमा पनि पालिकाहरूले गरेको छ। यो कुरा चाहिँ वास्तवमा जनताका लागि विकासका निमित्त यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। यसले चाहिँ भोलि हाम्रो चरित्र हाम्रो चाहिँ नि राजनीतिक व्यवहार चाहिँ उदाङ्गो बनाउँछ। त्यस कारणले पनि यतातिर नलाग्नका निमित्त उचित ढङ्गको समन्वय गरेर यो विकास र समृद्धिको यात्रालाई चाहिँ अगाडि बढाउनका लागि त्यसमा पनि दक्षिण क्षेत्र जो झापाको पछाडि परेको छ यसमा चाहिँ कुनै पनि राजनीति आग्रह पूर्वाग्रह नराखिकन अगाडि बढ्नका निमित्त म सम्पूर्ण राजनीतिक पार्टी र स्थानीय तहका साथीलाई आग्रह गर्न चाहन्छु। त्यस्तो यथार्थमा भेटिएको छ, त्यसलाई सुधार्ने गरी त्यसलाई कर्तन गर्ने कुरामा चाहिँ हाम्रो प्रयत्न निरन्तर रूपमा रहनेछ।
मानेन्ज्यू, अहिले चाहिँ दक्षिणी झापाको समृद्धिका लागि, दक्षिणी झापाको विकासका लागि भौतिक पूर्वाधारका क्षेत्रमा यहाँले अत्यन्तै महत्त्वपूर्ण कामहरू गर्दै हुनुहुन्छ। हिजोदेखि अहिलेसम्म पर्यटक सडक सञ्जालको विस्तार गर्ने र त्यसमा चाहिँ पर्यटकीय क्षेत्रहरू निर्माण गरेर नेपालकै सबैभन्दा होचो भूभाग किचकबध जस्तो धार्मिक ऐतिहासिक पर्यटकीय स्थलहरू यी ठाउँको विकास गरेर दक्षिणी झापालाई चाहिँ गुलजार बनाउने भन्ने गरेको जुन अभियान छ, यसमा यसलाई अझ प्रभावकारी कार्यान्वयन गर्नका लागि एकदम गर्नै पर्ने काम तर बजेट व्यवस्थापन गर्न सकिएन भन्ने गरेका काम छन्,
केही छन्। मैले भर्खरै मात्रै पनि हामीले करिब 52 करोडभन्दा बढीको गुरु योजना जहाँ चाहिँ नेपालकै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने किचक भयो, जसको छेउमा नजिकमा चाहिँ भद्रपुरी एयरपोर्ट छ, सिमानामा चाहिँ बङ्गालका क्षेत्रहरू बिहारका पर्यटक क्षेत्रहरू रहेका छन् र हिजोको दिनमा त्यसले असाध्यै ठुलो मात्रामा पर्यटकहरू आउने, बाहिरी पर्यटकहरू आउने, आन्तरिक पर्यटक आउने जुन परिस्थिति थियो आज त्यसलाई व्यवस्थित गर्न सक्दा त्यो घटेको छ र अब त्यसलाई व्यवस्थित बनाउने कुरामा हामी अगाडि बढेका छौँ। त्यसका निमित्त हामीले सङ्घीय सरकारलाई भनेका छौँ 50 करोडको योजना पुरा गर्नको निमित्त प्रदेश सरकारले मात्रै अथवा स्थानीय सरकारको स्थानीय तहको बलमा त्यो कुरा पुरा हुँदैन। त्यस कारणले पनि सङ्घीय सरकारका महत्त्वपूर्ण मन्त्रालयमा, प्रधानमन्त्री कार्यालयमा, अर्थ मन्त्रालय लगायत भौतिक योजना मन्त्रालय हामीले महत्त्वपूर्ण योजनाका फाइलहरू योजनाहरू बुझाएका छौँ। त्यस्तै गरी कचुन कमल क्षेत्रमा भर्खरै पनि अघि मैले भने चाहिँ पर्यटन मन्त्री सङ्घीय सरकारका पर्यटन मन्त्रीले अवलोकन गर्नुभयो। आजै मात्रै पनि नेपाल सरकारका संस्कृति पर्यटन नागरिक उद्यान मन्त्री योगेश भट्टराई झापा आउँदै हुनुहुन्छ, अहिले आजै झापा आउँदै हुनुहुन्छ र आजै पनि उहाँले यस क्षेत्रको विकास प्लस चाहिँ भद्रपुर विमानस्थललाई व्यवस्थित बनाउने, त्यसको गुरु योजनालाई कारण गर्ने कुरामा त्यहाँका सरोकारवाला साथीहरू, स्थानीय तहका साथीहरूसँग छलफल पनि चलाउँदै हुन्छ। त्यसो भएको हुनाले यसलाई निरन्तर रूपमा अगाडि बढाउनका निमित्त चाहिँ हाम्रो प्रयत्न जारी छ। बजेट अभाव भएको कुरा वास्तविकता हो, त्यसलाई व्यवस्थित गर्नका निमित्त र समग्रमा अघि मैले भने महत्त्वपूर्ण कुरा के हो भन्ने कुरालाई, यस्ता पर्यटकीय क्षेत्रहरूको कुरा गर्दा हामी अनेकौँ ठाउँमा देख्छौँ तर त्यसको महत्त्व के छ, महत्त्वको आधारबाट चाहिँ हामीले जानुपर्छ। जस्तो नेपालकै होचो स्थल कचुन कवल अथवा धार्मिक पर्यटकीय पुरातात्विक क्षेत्र किचक लगायतका ठाउँहरूको चाहिँ त्यसको महत्त्व अन्यको तुलनामा तुलनात्मक ढङ्गबाट बढ्दा भएको हिसाबले, धार्मिक ऐतिहासिक महत्त्व राख्ने भएको हिसाबले चाहिँ त्यस्ता क्षेत्रलाई प्रासङ्गिक राख्नका लागि हामी गरिरहेका छौँ र हामीलाई जहाँसम्म लाग्छ सङ्घीय सरकार र प्रदेश सरकारले वचन दिएको छ, हामीले किचकबारमा सङ्घीय सरकारबाट यसै पाला मात्रै 50 लाखभन्दा बढी पैसाहरू विनियोजन गर्न पार्न सफल पनि भएका छौँ। त्यस्तै गरिकन 50 लाखभन्दा बढी पैसा चाहिँ प्रदेश सरकारबाट हामीले पतनकौल क्षेत्र यी सबै पर्यटक क्षेत्रहरूलाई हामीले अगाडि बढाएका छौँ र यसलाई अभाव हुन नदिनका निमित्त हाम्रो प्रयत्न जारी छ।
माननज्यू, अहिले यहाँहरू यसरी विकासका काममा खटिरहनु भएको भए पनि पार्टी साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलिसकेपछि शीर्ष तहमा चाहिँ अहिले फेरि कति बेला फुट्ने भन्ने गरीको विवाद र भाँडभैलो देखिन्छ, यो चाहिँ किन भइरहेको छ?
यो चाहिँ विनाशकाली विपरीत बुद्धि भन्छ एउटा नेपाली उखान। मलाई त्यस्तै लाग्छ कि जनताले विश्वास गरेर र आवश्यकता पनि महसुस गरेर कि नेपालको सिङ्गो समृद्धिका लागि, समृद्ध नेपाल बनाउनका लागि नेकपाको सरकार, नेकपाको चाहिँ पार्टीलाई बहुमत दिनुपर्छ भनेर त्यो चाहिँ बहुमत दिएर सरकार बनाए, सरकार नेकपाको बनेको छ झन्नै द्वितीयको नजिकको र प्रदेश स्थानीय बनेको छ। अब यस कुरालाई, यो महत्त्वलाई नबुझेर अहिले जुन ढङ्गबाट यो अनेक खालका चाहिँ लडाइँ झगडा अथवा विधि पद्धतिका कुराहरू उठेका छन्, म धेरै त भन्न चाहन्न, एउटा नेकपाको एउटा कार्यकर्ता भएको हिसाबबाट यो बेमौसमी बाधा हो भन्न म चाहन्छु। अहिले जनताले अपेक्षा गरेका विकास निर्माण, जनतालाई समृद्धि बनाउने कुरामा, जनताको जीवन सुरक्षा गर्ने कुरामा सम्पूर्ण शक्ति लाग्नु पर्नेमा म त्यो देखिरहेको छुइनँ। म यसमा लामो टिप्पणी पनि गर्न चाहन्न, यसले परिणाम दिँदैन, यसले राम्रो बनाउँदैन र जो जो लाग्नु भएको, जो जसले गर्दै हुन्छ उहाँहरू सबैको अनुहार, उहाँहरू सबैको योग्यता, क्षमता, क्रियाशीलता र उहाँहरूको चाहिँ सक्षमता, यी सम्पूर्ण कुरा नेपाली जनताले हेरिसक्नु भएको छ, पार्टीभित्रका नेता कार्यकर्ताले पनि हेरिसक्नु भएको छ। त्यसो भएको हुनाले उचित समय आएपछि त्यसलाई जवाफ दिने, त्यसलाई दण्डित गर्ने, पुरस्कार गर्ने, प्रोत्साहन गर्ने कुरा चाहिँ जनताले कार्यकर्ताले गर्छन् भन्ने म विश्वास राख्न चाहन्छु र त्यसो नगर्नका निमित्त म आग्रह गर्न चाहन्छु। किनभने जो जो नेतृत्व हाम्रो शीर्ष तहमा त्यो रहेको छ, उहाँहरू सबै यो देशको शासन सञ्चालन गरिरहनु भएको, गरिसक्नु भएको नेताहरू हुन्छ। उहाँहरूको यो अहिले चाहिँ यत्रो महामारीमा, महाविपत्तिमा, कोरोना कहरमा अथवा यो समृद्धि बनाउने बेलामा आफ्नो निर्वाचन क्षेत्रमा, आफ्नो जिल्लामा, सिङ्गो राष्ट्रमा के योगदान भइराखेको छ आजको दिनमा, त्यो त म देखिराखेको छुइनँ। उहाँहरूको फगत खाली चाहिँ मिटिङ बैठक र लडाइँका बिच भन्दा बाहेक अरू कुरा केही पनि भएको छैन। त्यस कारणले जो जो कार्यकर्ताहरूलाई चाहिँ यसलाई विभाजन गर्न चाहिँ नि बाध्य बनाउने अनि सामाजिक सञ्जाल अन्य लगायतका ठाउँहरूमा चाहिँ त्यसलाई चाहिँ लाज मर्ने गरी चाहिँ ती समस्याहरू उजागर गरिदिने अनि कार्यकर्ताहरूको बिचमा फुट ल्याउने, जनताको बिचमा चाहिँ जुन नैराश्यता सिर्जना गर्ने, अब फेरि पनि नेकपाले केही गर्न सक्दैन अथवा चाहिँ यो पार्टीले पनि केही गर्न सक्दैन भन्ने ढङ्गबाट जुन एउटा चाहिँ सन्देशलाई भ्रम फैलाउने कोसिसलाई मद्दत पुर्याउने काम भएको छ, यसले मद्दत पुगिरहेको छ, आफै त उहाँहरूले गर्नु भएको छ तर मद्दत पुगेको छ। यस्ता कुरालाई निरुत्साह गर्नका निमित्त, रोक्नका निमित्त, रोकेर जनता र चाहिँ नि राष्ट्रका सेवाका निमित्त म सहयोग गर्नका निमित्त, त्यो सहयोगबाट, त्यो व्यवहारबाट मात्रै भोलि जनताका बिचमा स्थापित बन्न सकिन्छ भन्ने म सुझाव पनि दिन चाहन्छु। शीर्ष नेताहरू भए पनि यो कुरालाई आत्मसात गरिएन भने परिस्थिति सधैँ एकैनाश रहँदैन, जनताले सधैँभरि एउटै व्यक्ति, एउटै नेतृत्व अथवा एउटै पार्टीलाई पनि विश्वास गर्दैन। हामीले विगतका परिणामहरूलाई हेर्दा, विगतका परिस्थितिलाई हेर्दा त्यो देख्न सकिन्छ। त्यस कारणले गर्दाखेरि पनि समय र परिस्थिति अनुसार चल्न सकेन भने जनताबाट टाढा हुँदै गइन्छ। यो कुरालाई हेक्का राखेर नेकपाको व्याज शीर्ष तहमा छ र शीर्ष तहबाट तत्काल समाधान गरेर एकताबद्ध पार्टी बनाएर सरकार र पार्टीका बिचमा उचित समन्वय गरेर जानका निमित्त समेत पनि म आग्रह गर्न चाहन्छु। समाधानको बाटो पनि यही हो जस्तो लाग्छ मलाई।
मानन्जी, अहिले चाहिँ शङ्कर पोखरेल प्रदेश नम्बर 5 का लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भन्दै हुनुहुन्थ्यो, 9-9 महिनामा सरकार परिवर्तन गर्न पल्केका हाम्रा नेताहरू लामो समयसम्म मन्त्रीको जागिर नपाएपछि चाहिँ विक्षिप्त भएर यसरी अहिले यो सरकारको विरुद्धमा लागिरहनु भएको छ, यो चाहिँ अत्यन्तै नाजायज काम गरिरहनु भएको छ भनेर भन्दै हुनुहुन्थ्यो, यहाँको बुझाइ पनि त्यही हो?
होइन, म अघि नै भने वास्तवमा अहिले सरकार परिवर्तनको विषय उठाउने विषय होइन, अहिले विषय होइन, जस जसले उठाउनु भएको छ मैले भने शीर्ष नेताहरू, उहाँहरू यो देशको शासन सत्ता सञ्चालन गरिसक्नु भएको मान्छे छ, व्यक्तिगत हिसाबमा नाम भन्न परेन तर उहाँहरूले यो देश चलाइसक्नु भएको छ, हेरिसक्नु भएको छ, उहाँहरूको कार्यकाल जनताले हेरिसके, हामी कार्यकर्ताले मात्रै होइन। अब उहाँहरूको दक्षता कति, क्षमता कति, हिजो पार्टीको पोजिसन कहाँ थियो, आज पार्टीको पोजिसन कहाँ छ, सरकारको पोजिसन कहाँ छ, सरकारले आज चाहिँ राष्ट्रिय सम्बन्धहरूलाई कहाँ पुर्याएको छ, यो निर्माणको क्षेत्रमा समृद्धिको दिशामा के काम गरिराखेको छ भन्ने चिज त देखिएकै छ नि। आज राष्ट्रियताको सवालमा छिमेकी मुलुक आफ्नो सम्बन्धका हिसाबले आज नेपालले एउटा जुन उचाइ प्राप्त गरेको छ अब त्यसलाई ग्रहण गर्नुको सट्टा त्यसलाई चाहिँ नि पार्टीभित्रका अन्य कुराको चाहिँ खुद्रा मसिना कुराहरू चाहिँ का बारेमा टिप्पणी गरेर सरकार परिवर्तन गर्छु भन्ने अनि फेरि हिजो स्थायी सरकारको चाहिँ मुद्दा उठाएर जनताको मत जित्ने अनि चाहिँ सरकार परिवर्तन गर्ने तुरन्त हटाउने अहिले हटाउने भरे हटाउने भनिसकेपछि एउटा काम गर्ने इच्छा शक्ति काम गर्ने मानसिकता र काम गर्ने चाहिँ एउटा योजना त्यसमा चाहिँ अन्यलता सिर्जना हुन्छ त्यसमा चाहिँ नयाँ सिद्ध प्राप्त हुन्छ त्यो काम गरेर सिङ्गो सरकारलाई नै असफल बनाउनका निमित्त नेताहरू लागे जस्तो देख्छु मैले। त्यस कारणले यस्ता कुराहरूलाई बन्द गरेर उहाँहरूभित्रको भागभण्डालाई उहाँहरू के कुरा हो त्यो उहाँहरूले मिलाउने कुरा जनताका बिचमा ल्याउने कुरा होइन। तर अघि नै मैले भने ती सबै चिजहरू जनताले अब बुझिसकेका छन् कार्यकर्ताले बुझिसकेका छन् त्यसबाट चाहिँ कम्तीमा पनि आफूलाई जोगाएर आफूलाई सुरक्षित गरेर आउने दिनमा चाहिँ अब नयाँ पुस्तालाई तयार गरेर जानुपर्ने परिस्थिति यो पहिलो पुस्ताका नेताहरूले गर्नु भएन भने वास्तवमा सिङ्गो राजनीतिप्रति सिङ्गो वामपन्थी आन्दोलनप्रति म त भन्छु अरू पार्टीको हामीले धेरै कुरा रहेन धेरै अपेक्षा पनि जनतालाई छैन तर कम्तीमा कम्युनिस्ट पार्टी वामपन्थी सरकारले गर्न सक्ने थुप्रै महत्त्वपूर्ण परिवर्तनहरू क्रान्तिकारी सुधारहरू ती विषयमा अहिले पनि जनताको आश मरेको छैन जनता मिलाएको बनेका छैन जनतालाई आशा छ त्यो आशा जगाउनका निमित्त त्यो सिङ्गो पङ्क्ति अगाडि लाग्नुपर्छ लागिएन भने अन्तत फेरि पछि चाहिँ अब समयले पश्चाताप गर्नुभन्दा बाहेक अन्य केही पनि हामीसँग हातमा रहँदैन भन्ने मलाई लाग्छ।
अहिले चाहिँ कार्यकर्ता लेभलमा चाहिँ शीर्ष तहमा त तीव्र विवाद देखिराखेको छ यहाँ प्रदेश कमिटीको पार्टीको प्रदेश कमिटीको सदस्य पनि हुनुहुन्छ अहिले कार्यकर्ता लेभलमा तल्लो तहमा चाहिँ वडा तहसम्म टोल तहसम्मका कार्यकर्ताहरूसँग यहाँ डे टु डे भेटमा हुनुहुन्छ केन्द्रको जस्तै मानसिकता विभाजनको मानसिकता चाहिँ तल्ला कमिटीहरूमा तल्ला तहका कार्यकर्ताहरूमा कतिको आएको पाउनु भएको छ।
यो कम्युनिस्ट पार्टी नेताहरूले मात्रै निर्माण गरेको पार्टी होइन यो आम शुभचिन्तक जनताहरूको बलिदान उहाँहरूको हिजोको भूमिगत काल अनेक खालका कठोर परिस्थितिहरूमा समयहरूमा ती नेता नेतृत्वलाई संरक्षण गरेर सेल्टर दिएर खाइ नखाइ गरेर उहाँहरूको फोर्मैलाई सोरेर निर्माण गरेको पार्टी हो। यो दुःख र परिश्रमले बनेको पार्टी हो यो कुनै लुटेर यो चाहिँ तर्साएर यो मान्छे मारेर रेटेर बनेको पार्टी होइन। त्यस कारणले यो पार्टीको जग बलियो छ यस पार्टीको ग्राउन्ड जहाँ जग भन्छ ग्राउन्ड बलियो छ र ग्राउन्डमा भएका जनताहरू कार्यकर्ताहरू एकदमै बुजुर्ग हुनुहुन्छ स्वाभिमानी हुनुहुन्छ निस्वार्थका साथ अहिले पनि कुनै आशा अपेक्षा बिना यो पार्टी निर्माण होस् यसले जनताको सेवा गरोस् भन्ने धारमा हुनुभएको हुनाले म अहिले अनेकौँ कार्यक्रममा भेट्दाखेरि उहाँहरूको चिन्ता छ तर उहाँहरू विभाजित हुनुहुन्न यो अत्यन्तै राम्रो पक्ष हो विभाजित हुनुभएको छैन उहाँहरू विभाजनलाई मन पराइराख्नु भएको छैन। हिजो पनि पार्टी विभाजन भयो जनताको बलियो एकताका कारणले पार्टी फेरि जोड्ने ठाउँमा पुग्यो जनताले त्यसको परिणाम पनि देखाइदिए अहिले पनि जनताहरू त्यो एकताको पक्षमा बलियो आधार बनाएर पार्टी अगाडि बढेको हेर्न चाहने जनताहरू हुन्छ जनताका बिचमा त्यो विभाजन देखिँदैन तर जहाँसम्म के छ भन्दाखेरि माथि विभाजन आइसकेपछि कार्यकर्ताहरू पङ्क्तिहरू एउटा लेभलका नेतृत्वहरूले चाहिँ त्यसलाई अब आफ्नो पक्षमा आफ्नो पोल्टामा कार्यकर्तालाई पार्ने कार्यकर्तालाई विभाजन गर्ने त्यसका निमित्त अनेक खालका चाहिँ नि योजनाहरू चाहिँ लिएर तल तल जानेर जनतालाई चाहिँ कार्यकर्ताहरूलाई चाहिँ अब यसो गर्नुपर्छ यता लाग्नुपर्छ यो गर्नुपर्छ व्यक्ति विशेषबाट जुन कुरा गर्दै हुनुहुन्छ र त्यसले विभाजनको एउटा रिक्सा कोर्दै हुनुहुन्छ त्यो सुरुवात भएको छ। म आग्रह गर्न चाहन्छु सबै खाले नेतृत्वका साथीहरूलाई कि यो काम परिणाममुखी होइन यो कामले हामीलाई बलियो बनाउँदैन यो राम्रो काम होइन। हामीले जनतालाई फेरि पनि के भन्नुपर्छ भने जनताको बलियो एकता जनताको अटुट माया प्रेम र त्यो धैर्यताले मात्रै यो पार्टी फेरि जोडिन्छ पार्टीका विवादहरू सुल्झिन्छन् त्यस कारणले सुल्झिने दिशामा जनतालाई विभाजित नगर्नका निमित्त म कार्यकर्ताहरूलाई बोलाएर अनेक ढङ्गका चाहिँ भिडभाड गर्ने अनेक ढङ्गका चाहिँ प्रशिक्षण दिने अनेक ढङ्गका चाहिँ गुटबन्दीमा लाग्नका लागि प्रेरित गर्ने कामहरू बन्द गर्नुपर्छ। त्यसो गरियो भने कम्तीमा तलको दबाबबाट कार्यकर्ताको एउटा लेभलको एउटा तहको दबाबबाट चाहिँ शीर्ष नेताहरूलाई पनि त्यसले चाहिँ त्यो एकतामा जानका निमित्त बल पुर्याउँछ त्यो गर्नका निमित्त म आग्रह गर्न चाहन्छु। तर वास्तवमा तल जुन ढङ्गले जनताहरू चाहिँ सहज ढङ्गबाट माथि लाई हेरेर माथिको नेतृत्वलाई हेरेर नेता विशेषलाई हेरेर तल विभाजनको रेखा कोर्दै चाहिँ पानी बराबर गर्ने स्थितिमाथि जनताहरू हुन्न यो नै वास्तवमा कम्युनिस्ट पार्टीको एउटा बलियो र कम्युनिस्ट पार्टीले एकता बनाइराख्ने महत्त्वपूर्ण आधार नै यही नै हो।
मानन्जी अहिले चाहिँ प्रदेश एक सरकार चाहिँ अलिक सुस्त भयो भन्ने गरीको आरोप सुनिन्छ। प्रदेश सरकारले गरिरहेका कामहरू चाहिँ अलिक सुस्त ढङ्गले अगाडि बढ्दैछन्। अहिलेसम्म चाहिँ प्रदेश एकको नामाकरण 6 महिनामा सक्नुपर्ने नामाकरण अहिलेसम्म हुन सकेको छैन। अरू खालका पनि जुन संरचनाहरू बनाउने काम, विकास निर्माणका कामहरू अगाडि बढाउने गरेको कुरालाई अत्यन्तै सुस्त ढङ्गले मात्रै अगाडि बढो, यो चाहिँ जुन ढङ्गले प्रदेश सरकारले काम गर्थ्यो त्यो प्रदेश सरकार भनेर भनिए पनि हिजोको साबिकको चाहिँ क्षेत्रीय प्रशासनभन्दा माथि उठ्न सकेन भन्ने गरीको आम विरोध पनि सुनिन्छ। यहाँलाई के लाग्छ?
आम विरोध सुनिए जस्तो अथवा खास गरी विरोध पनि सामाजिक सञ्जालहरूमा अनलाइन अथवा कतिपय युट्युबहरूमा जुन ढङ्गले अहिले चाहिँ आएको छ, वारवार ती ढङ्गबाट एउटा मात्रै इस्यु होइन, अनेक इस्युमा जुन ढङ्गले आएको छ त्यस्तो परिस्थिति चाहिँ छैन सिङ्गो हिसाबले प्रशासन एक होस् चाहे सिङ्गो नेपालकै कुरा गर्दा परिप्रेक्ष्यको कुरा गर्दा पनि त्यो खालको परिस्थिति होइन। अहिले परिस्थितिलाई भड्काउने ढङ्गबाट केही यस्ता चाहिँ अब माध्यमहरू प्रयोग भएका छन्, तर मैले भन्दा मैले एकदम यथार्थ ढङ्गबाट एउटा चाहिँ कम्युनिस्ट पार्टीको कार्यकर्ता मात्रै होइन, जनप्रतिनिधि मात्रै होइन, एउटा नागरिक मात्रै भएर भन्नुपर्दा केही कुराहरू सरकारले गरेका राम्रा योजना महत्त्वपूर्ण कुराहरू छन्, दिगो विकासका योजनाहरू छन्, तिनलाई कतिपयलाई प्रचार गर्न सकिएको छैन, कमजोरी त्यहाँ छ। कतिपय चाहिँ अहिले पनि म भन्छु यो जुन ढङ्गबाट हाम्रो चाहिँ ऐन निर्माणहरू बनेका छन्, यदि हामीले संविधान सभा मार्फत चाहिँ हामीले यो तिन तहको सरकार अथवा गणतन्त्र ल्यायौँ, तर अहिले के भने राजनीतिक हिसाबबाट चाहिँ परिवर्तन भयो, तर प्रशासनिक ढङ्गबाट अन्य चाहिँ ढङ्गबाट चाहिँ यो देश सञ्चालन गर्ने हिसाबबाट चाहिँ परिवर्तन त्यो ढङ्गमा पुगेको छैन। त्यस कारणले के देखिन्छ भन्दाखेरि केही महत्त्वपूर्ण विकास निर्माणका बाधक महत्त्वपूर्ण नियमहरूलाई चाहिँ परिवर्तन गर्न अझै जरुरी छ, त्यो काम प्रदेश सरकारले र सङ्घीय सरकार दुइटै सरकारले गर्न सकेका छैनन्। यसका आधारमा टेकेर केही कमजोरीहरू भएका छन्, त्यसमै टेकेर केही माफियाहरूले विभिन्न खालका चाहिँ दलालहरूले विभिन्न खालका चाहिँ त्यो विकास निर्माणका बाधकहरू र जसले शक्ति केन्द्रलाई सदैव वरिपरि घेराबन्दी गर्ने न्यानो बनाइराख्ने र त्यहाँबाट आफूले चाहिँ फाइदा लिने कुरा सक्रिय फाइदा लिने तत्त्व सक्रिय भएको छ, त्यसमा यदा कदा सरकारहरू महत्त्वपूर्ण चाहिँ नि निकायहरू अल्मलिएको कुरा यथार्थ हो, यसलाई लुकाइरहनु पर्दैन। त्यसभित्र चाहिँ प्रदेश सरकारले पनि जुन ढङ्ग र जुन स्पिडका साथ जुन गतिका साथ काम गर्ने योजना बनाएको छ, योजना बनाएको छ नबनाएको होइन, हामी आफै लागेका छौँ योजना बनाएका छौँ, सरकारलाई साथ पनि दिएका छौँ, तर त्यो साथमा हिँड्नका निमित्त सरकार त्यो गतिमा हिँडिराखेको छैन, त्यो सत्य कुरा हो। सरकारले हिँड्न पर्थ्यो, सरकारले आँट गर्नु पर्थ्यो, सरकारले त्यो चाहिँ जनतालाई साथमा लिएर जानु पर्थ्यो, त्यो काम गर्न नसकेको यथार्थ हो। तर पनि सरकारले गरेन भन्ने कुरा होइन, महत्त्वपूर्ण यस प्रदेश नम्बर एकको विकाससँग जोडिएका दिगो विकाससँग जोडिएका महत्त्वपूर्ण विषयहरू जुन हिजो कुनै पनि सरकारले सोच्न सकेको थिएन, ती विषयहरूलाई एउटा सोचाइमा राखेर त्यसलाई बजेटमा राखेर त्यसले गाउँ गाउँमा जनतालाई पुग्ने गरी ती खालका योजना निर्माण गरेको छ, जस्तो मुख्यमन्त्री ग्रामीण सडक भनेर आज प्रदेश सरकार जनतासँग जोडिएको छ, पर्यटक क्षेत्रहरूमा पूर्वाधारको क्षेत्रहरूमा ती महत्त्वपूर्ण कुरा प्रदेश सरकार जोडिएको छ। त्यस कारणले नगरेको होइन, गरिएको छ, तर केही गरिएका कामहरूलाई प्रचार गरिएको छैन, तर जुन गतिमा जनताको अपेक्षा थियो, जुन गतिमा जनताले चाहेका थिए, साथ दिएका थिए, त्यो गतिबाट बन्न सकेको छैन। मलाई लाग्छ अब यो नामाकरणको विषय, राजधानीको विषय हामीले एउटा सर्वसम्मत ढङ्गमा टुङ्ग्याएका छौँ, नामाकरणको विषयलाई टुङ्ग्याउने विषयमा केही ढिला त भएको छ, तर फेरि पनि प्रदेश सरकारले सिङ्गो नेकपाको पार्टीको बिचमा छलफल भएको छ, सबै राजनीतिक पार्टीको बिचमा सबै चाहिँ पहिचानवादीहरूको बिचमा पनि छलफल चलाएर कसैको पनि चाहिँ पहिचानलाई कसैको पनि एउटा चाहिँ भावनामा ठडाका भरिसक्य नहुने गरी तयारी गर्ने भन्ने खालको हाम्रो तयारी छ। अघिल्लो अधिवेशनबाटै हामीले नामाकरणको मुद्दालाई संसदमा दर्ज गर्ने गरेको योजना थियो सरकारले र संसदले गरेको थियो, तर कोरोनाका कारणबाट जुन ढङ्गबाट संसद अधिवेशन स्थगित भयो त्यसपछि हामीले गर्न पाएका छैनौँ। यो वर्षीय अधिवेशनमा बजेटका निमित्त छलफल भयो र कोरोनाको महामारीले बाँच्न भएको छैन, अब सुरु हुने यो हिउँदे अधिवेशनबाट 7औं अधिवेशनबाट चाहिँ त्यसलाई पुरा गर्ने गरेको, नामाकरणलाई पनि पुरा गरेर यो प्रदेशलाई अगाडि बढाउने गरी हामीले तयारी गरिराखेका छौँ, तयारी गरेर पार्टीले तयार गरेर संसदले तयार गरिरहेको छ।
मानन्जी, यो कोरोना भाइरस सबैभन्दा पहिले उदयपुर पछि झापाको कचन कवल यहाँको निर्वाचन क्षेत्र, त्यहाँबाट चाहिँ सबैभन्दा बढी मान्छेलाई कोरोना भाइरस देखेर कचन कवलको मान्छे भन्दा होइन यता नआउनु न भन्ने गरेको अवस्था सिर्जना थियो। अहिले समुदायमा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। हिजोको त्यो अवस्थादेखि यो अवस्थासम्म आइपुग्दा समुदायमा कोरोना भाइरसको त्रास, यसले पारेको प्रभाव, यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?
कोरोना भाइरस वास्तवमा एउटा मनोवैज्ञानिक ढङ्गबाट पनि मान्छेलाई, मानव जातिलाई, मानव सभ्यतालाई नै गहिरो गरी एउटा प्रभाव पार्न सक्ने गरीकै विपत्तिको रूपमा मैले लिएको छु। अब नेपालको सन्दर्भमा खास गरी हाम्रो झापाको कुरा गरिरहँदाखेरि, यो प्रदेशमा एकै कुरा गरिरहँदाखेरि, सबैभन्दा पहिला कोरोना प्रकोपको उदयपुरपछि कचन कवलमा त्यसको प्रभाव बढी देखियो र त्यहाँ चाहिँ उदयपुरलाई पनि उछिन्दै क्रस गर्दै सबैभन्दा बढी 134 मान्छेहरू चाहिँ सङ्क्रमित भएको पालिकाको रूपमा कचन कवल रह्यो। हामी एकपल्ट आम जनतामा एउटा चाहिँ नि मनोवैज्ञानिक त्रास पनि भयो र हाम्रो सम्पूर्ण शक्ति, यहाँ गाउँपालिकाको सम्पूर्ण शक्ति, हामी लगायतको टिम सुरक्षाकर्मी सहित लागेर त्यसलाई हामी निरुत्साहित गऱ्यौँ र अहिले कचन कवलकै कुरा गर्दा यहाँसम्म आइपुग्दाखेरि जुन सङ्क्रमण तीव्र भएको छ, अहिले हामीसँग मोटामोटी 168 सङ्क्रमित भएको, हामीले सुरुवातको अवस्थामा 134 र अहिले यो सङ्क्रमणको बिचमा चाहिँ अरू 34 168 सङ्क्रमित भएको अवस्था यहाँ आएको छ र हामीले सामान्य समुदायका बिचमा पनि यसलाई एक ढङ्गको नियन्त्रण गर्नका लागि सफल भइराखेका छौँ। यहाँको हकमा क्वारेन्टाइनमा मान्छेहरू छैनन्, बस्नु भएको छैन, एकजना मान्छे मात्रै सिङ्गोपालिका अथवा यो यहाँ बस्नुभएको छ कसन कवलमा, र 15 जति चाहिँ सङ्क्रमितहरू अलिक सक्रिय सङ्क्रमितको रूपमा हुनुहुन्छ। यस कारणले यहाँको यो कोरोनाको अवस्था, यसले पार्ने प्रभावका बारेमा गहिरो ढङ्गबाट हामीले अध्ययन गर्ने, त्यसलाई चाहिँ रोकथाम गर्ने विधिको रूपमा हामी लागिराखेका छौँ। त्यो हिसाबबाट हेर्दा एउटा मान्छेको मनोविज्ञान चाहिँ हिजोका दिनमा चाहिँ कोरोना चाहिँ एउटा भयङ्कर डरलाग्दो एउटा चाहिँ महामारीको रूपमा थियो र मान्छेहरूमा त्रास थियो, तर आज चाहिँ बिस्तारै मान्छेमा एउटा सकारात्मक सोच के आएको छ भने कोरोना एउटा विपत्ति, एउटा महामारी त हो, तर हामीले कम्तीमा पनि आफूलाई सावधानी बनाएर नेपाल सरकारले जारी गरेका ती सावधानीका सीमाहरूलाई हामीले पालना गर्ने हो भने, हामीले आफैलाई पनि सरसफाइ लगायतका विषयमा खानपानलाई व्यवस्थित गर्ने हो भने यो कोरोनालाई नियन्त्रण गर्न सकिन्छ। हामी सङ्क्रमित भए पनि यसलाई चाहिँ अन्य समुदायमा सङ्क्रमित नगरिकन, हुन नदिकन, परिवारमा पनि त्यसलाई चाहिँ विस्तार हुन सङ्क्रमण नदिकन नै यसलाई नियन्त्रण गर्न सक्छौँ भन्ने चाहिँ सबैजनालाई एउटा चाहिँ सकारात्मक प्रभाव यसले पारिराखेको छ र अहिले मान्छेहरू धेरै सचेत हुनुभएको छ। सामाजिक दूरी कायम गर्ने, अब सरसफाइलाई अलि ध्यान दिने, खानपानलाई ध्यान दिने, तातो पेय पदार्थहरू, झोलजन्य कुराहरू, इम्युनिटी पावर शक्तिप्रदक खानेकुराहरू खाने, यो ढङ्गबाट चाहिँ मान्छेहरूबाट बिस्तारै आएको छ। अहिले हामी चाहिँ कम्तीमा हिजोको त्रासभन्दा अलिक सरल ढङ्गबाट जीवनशैली चलाउने कुरामा चाहिँ अगाडि बढिराखेका छौँ।
माननीयज्यू, अहिले चाहिँ यो स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकारले के गर्दैछ? प्रदेश सरकारकै अस्पतालका रूपमा यहाँहरूले मेची अञ्चल अस्पताल हिजोको त्यसलाई चाहिँ प्रदेश मेची प्रादेशिक अस्पताल बनाउने गरेको, त्यहाँ चाहिँ राम्रै बजेट छुट्याउने गरेको प्रदेश सरकारले कामहरू पनि गर्नुभएको छ। मेची अञ्चल अस्पतालको स्वास्थ्य सेवा गुणस्तर विकासका लागि चाहिँ प्रदेश सरकारले के गर्दैछ? यहाँको निर्वाचन क्षेत्रको अस्पताल, यहाँ त्यहाँको प्रदेश सांसद अहिले के गर्दै हुनुहुन्छ?
स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय गर्नका परिवर्तन गर्नका निमित्त वास्तवमा प्रदेश सरकारले थुप्रै योजना निर्माण गरेको छ। जस्तै मनमोहन टेक्निकल चाहिँ कलेजको रूपमा, विश्वविद्यालयको रूपमा अगाडि बढाउने गरी हामीले विधेयकै पास गरेर बजेट विनियोजन गरेर कम्ती यहाँ ती क्षेत्रहरूलाई चाहिँ दक्ष जिल्लाहरूमा आवश्यक ढङ्गबाट बजेट विनियोजन गर्ने, व्यवस्थित गर्ने काम गरेको छ र कोभिडको लागि खास गरिकन कोभिडको महामारी आइसकेपछि धरान, विराटनगर, गोठगाउँ अथवा झापाको खास गरी हाम्रै क्षेत्र सम्मलाई पनि एउटा ढङ्गबाट बजेट विनियोजन गरेर कोरोना आइसोलेसन चाहिँ वार्डहरू निर्माण गर्ने, कोरोना अस्पताल निर्माण गर्ने र कम्तीमा पनि यो PCR स्वाब ल्याबहरू राख्ने कुरामा चाहिँ प्रदेश सरकारको सहयोग छ र हामीले खास गरेर यो क्षेत्रको वासी भएरमा चाहिँ यो क्षेत्रमा कम्तीमा यहाँका जनतालाई यो पहुँचमा पुर्याउनुपर्छ भन्ने हिसाबबाट हामीले निकै मसिनो मेहनतका साथ, निकै सरकारसँगको समन्वयका बावजुद हामीले यही क्षेत्रमा कम्तीमा पनि हामीले मेची अस्पताललाई एउटा कोरोना अस्पतालको रूपमा विकास गर्न सकेका छौँ, यो एउटा महत्त्वपूर्ण कुरा हो। त्यस्तै गरिकन अहिले यो महामारीले यति धेरै आतंकित बनाइराखेका बेलामा कम्तीमा पनि भद्रपुरबाटै यही क्षेत्रबाटै सबै चाहिँ संक्रमितहरूको स्वाब परीक्षण गर्ने, जनताको स्वाब परीक्षण गर्ने, कोरोना परीक्षण गर्ने केन्द्रको रूपमा हामीले राख्न सफल भएका छौँ। यसका निमित्त प्रदेश सरकारले गरेको सहयोग महत्त्वपूर्ण नै छ। त्यति मात्रै रहेन, हामीले चाहिँ खास गरिकन यो दक्षिण क्षेत्र, यो क्षेत्र चाहिँ तीन नम्बर क्षेत्र, अघि नै हामीले भन्यौँ, पटक पटक हामीले भनेका छौँ, सबैले भनेका छ कि यो विकास र समृद्धिको हिसाबबाट अत्यन्तै पछाडि परेको क्षेत्र हो र यहाँका जनताहरू निम्न आयस्रोत भएका, निम्न वर्गीय जनताहरू, एकदमै धेरै श्रमजीवी वर्गहरू हुनुहुन्छ। त्यसो भएको हुनाले यहाँका जनतालाई स्वास्थ्यको पहुँच पुर्याउनका निमित्त प्रदेश सरकारले चाहिँ महत्त्वपूर्ण बजेट विनियोजन गरेको छ। अहिले हामीले कम्तीमा पनि मेची अस्पताल, जुन अञ्चल अस्पताल साबिक थियो, त्यसलाई जनताको अस्पताल बनाउनुपर्छ, प्रादेशिक अस्पताल बनाउनुपर्छ भन्ने कुरालाई हामीले पटक पटक संसदमा उठायौँ, सरकारसँग हामीले डायलग गऱ्यौँ, हामीले त्यसमा भूमिका निर्वाह गऱ्यौँ। वास्तवमा अहिले त्यो अस्पताललाई स्तरोन्नति गर्ने, व्यवस्थित बनाउने र त्यहाँ चाहिँ जनताले प्राप्त गर्न नसके, अहिलेसम्म नसकेका सुविधाहरू दिने हिसाबबाट कम्तीमा पनि 23 करोड बजेट यसपल्ट विनियोजन भएको छ। र यसभित्र चाहिँ अहिले कम्तीमा 23 करोड बजेट आउँदा अहिले भएका सरसफाइका कुराहरूलाई सुधार गर्ने, त्यहाँ आवश्यक पर्ने अक्सिजन प्लान्टेसनको योजना निर्माण गर्ने त्यो काम भइराखेको छ। त्यहाँ चाहिँ सिटी स्क्यान मेसिनहरू जडान गर्ने, जसले गर्दाखेरि निम्न वर्ग भएका जनताहरूले सहज ढङ्गबाट स्वास्थ्य परीक्षण गर्न सक्छन् भन्ने ढङ्गबाट सिटी स्क्यान राख्ने, आइसोलेसन बेडहरू राख्ने, त्यहाँ आइसियुहरूलाई जडान गर्ने, त्यो ढङ्गबाट डायलसिसहरू, हेमोडायलसिस चाहिँ को प्रक्रिया सुरु गर्ने गरी प्रदेश सरकारलाई हाम्रो महत्त्वपूर्ण अनुरोध, हाम्रो महत्त्वपूर्ण दबावपछि अहिले सबैभन्दा बढी बजेट, यो प्रदेशकै सबैभन्दा बढी बजेट यही क्षेत्रमा यो मेची प्रादेशिक अस्पताल बनाउनका निमित्त प्रदेश सरकारले 23 करोड पैसा विनियोजन गरेको छ। त्यस मानेमा पनि तल तलपट्टि स्वास्थ्य चौकीहरूलाई सामग्री प्रदान गर्ने, बजेट प्रदान गर्ने कुरामा पनि प्रदेश सरकारको बजेट रहेको हुँदाखेरि मलाई लाग्छ एक नम्बर प्रदेशमा सबैभन्दा बढी बजेट छुट्याएर, सबैभन्दा बढी बजेट ल्याएर यहाँका जनतालाई स्वास्थ्यको पहुँचमा सहज ढङ्गले जोड्नका निमित्त हामीले त्यो काम गर्न सफल भएका छौँ। यसका निमित्त हामी सबैलाई, सबै चाहिँ सरकारवाला, सबै सञ्चार माध्यम लगायत सबै साथीभाइहरूलाई पनि, झापालीहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। प्रदेश सरकारले महत्त्वपूर्ण ढङ्गबाट यसमा सहयोग गरेको छ, त्यसका लागि प्रदेश सरकारलाई पनि धन्यवाद दिन चाहन्छु म।
मानेन्द्रज्यू, हामी भद्रपुर खबर कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ। दक्षिणी झापाको विषयवस्तुहरूलाई सामेल गरेर हामीले यो कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। अहिले मैले क्वेसन सोध्न छुटाएको, यहाँले आम नागरिकलाई, यहाँको निर्वाचन क्षेत्रका आम नागरिकलाई, रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूलाई, एकजना युवा नेता, प्रदेश सांसदका रूपमा आम यहाँको तर्फबाट सन्देश चाहिँ के छ?
म सम्पूर्ण जनसमुदायहरू, यहाँका नागरिकलाई भन्न चाहन्छु कि हामीले हरेक कुरामा, म संक्षिप्त के भन्छु भने, हरेक काम गर्दा, हरेक कुरा गर्दा सकारात्मक सोच निर्माण गरौँ, राम्रोलाई राम्रो भन्न सकौँ, नराम्रोलाई नराम्रो भन्न सकौँ, सक्नुपर्छ। त्यस कारणले म आग्रह गर्न चाहन्छु, यदि हामीले राम्रोलाई राम्रो भन्न सक्यौँ, सत्य कुरालाई बोल्न सक्यौँ, सत्य काम गर्न सक्यौँ भने हामी सदैव एउटा चाहिँ अगाडि बढ्नका निमित्त हामीले सफलता प्राप्त गर्न सक्छौँ। हामी हाम्रा बिचमा चाहिँ अनेक खालका द्वेषहरू, भावनाहरू, राजनीतिक अन्य खालका विभिन्न खालका स्वार्थहरूमा हामी लुप्त हुन्छौँ। यी सबै कुरालाई छोडेर कम्तीमा हामीले सकारात्मक सोच बनाएर, होइन, काम गर्ने कुरालाई, राम्रा कुरालाई सकारात्मक ढङ्गमा सहयोग गरौँ, जसुकैलाई होस्। यो क्षेत्रको विकासका निमित्त सम्पूर्ण राजनीतिक पार्टी, सम्पूर्ण नागरिकहरूले एउटा सचेत ताकतपूर्वक राम्रो कुरालाई साथ दिउँ, हामीले राम्रो कुरालाई साथ दिउँ, सकारात्मक कुरा गऱ्यौँ भने हाम्रो यो क्षेत्रको विकास, यो क्षेत्रको समृद्धिका निमित्त हामी महत्त्वपूर्ण ढङ्गबाट उपलब्धि हासिल गर्न सक्छौँ। त्यसो भएको हिसाबले स्वास्थ्यका क्षेत्रमा, अन्य क्षेत्रमा, सबै क्षेत्रहरूमा कम्तीमा पनि नागरिकहरूले आफूलाई सचेत बनाएर, आफूले एउटा पहिलो दर्जाकै नागरिकको रूपमा यो पछाडि परेको क्षेत्रका जनताहरूबाट चाहिँ त्यो सहयोग रहोस्। यहाँहरूको बिचमा एउटा जनप्रतिनिधि मात्रै होइन, एउटा यहाँको नागरिकको हिसाबबाट पनि म बिचमा छु, सदैव सकारात्मक सहयोगको अपेक्षा राख्न चाहन्छु र म आफूबाट पनि यहाँका चाहिँ नागरिकहरू, जनतासँग चाहिँ त्यो भूमिका सदैव निर्वाह गर्ने चाहिँ म विश्वास पनि यहाँलाई दिलाउन चाहन्छु। अन्य कुनै प्रभावमा नपरिकन राजनीतिक पार्टीलाई पनि आग्रह गर्न चाहन्छु, अन्य दलीय केही स्वास्थ्य नरहेकन यहाँको विकास र समृद्धिमा यहाँहरूको हातेमालो सदैव होस्। त्यसका निमित्त म आफू पनि सदैव तयार छु, मेरो तर्फबाट गर्ने भूमिका सदैव निर्वाह पनि गर्नेछु। त्यसो भयो भने हामी कम्ती अनि पछाडि परेको क्षेत्रलाई समग्र ढङ्गबाट एकीकृत ढङ्गबाट सन्तुलित ढङ्गबाट विकास गर्न सक्छौँ यही अपेक्षा म गर्न चाहन्छु र ज जसले यो चाहिँ नि अब सन्देश सुनिदिनु भएको छ यहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु सुनेका साथीहरूले यसलाई प्रचार गरिदिनका निमित्त म आग्रह गर्न चाहन्छु र खास गरी रेडियो भिजन र यो भद्रपुर समाचार उत्पादन र प्रसारण गर्ने जुन कार्यक्रम राखेर खास गरी दक्षिण क्षेत्रको विकास र समृद्धिमा छ यो सञ्चार माध्यमले रेडियो भिजनले यसलाई अझै बढी जनताको जनजना पुर्याउनका लागि चाहिँ प्रयत्न गरौँ म विशेष धन्यवाद यहाँहरूलाई दिन चाहन्छु र आउने दिनमा यसले अझै निरन्तरता प्राप्त गरोस् यो अपेक्षा पनि गर्न चाहन्छु र यहाँलाई पनि धन्यवाद दिन चाहन्छु
धन्यवाद छ मानेन्द्रज्यू यो महत्त्वपूर्ण समयका लागि उहाँ हुनुहुन्थ्यो प्रदेश सांसद बसन्त बानिया दक्षिणी झापाको विकास निर्माणका सन्दर्भमा रेडियो भिजनसँग कुराकानी गर्दै आजको भद्रपुर खबर यति नै अर्को हप्ताको बुधबार बिहान 8 बजे यसै गरी दक्षिणी झापाका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु नमस्कार